फिर दूसरी बात, तकबर करने वाले कौन लोग हैं जो आखिरत पर ईमान नहीं रखते। सूरह नहल 22, इसमें भी अल्लाह ताला ने यही मिसाल दी, वकुलूबुहुम मुनकिरतुन वहुम मुस्तकबिरून, इनके दिल ही इनकार करने वाले हैं और वो तकबर करते हैं। और तकबर की बदतरीन एग्जाम्पल इबलीस। सूरत बकरा 34, व इस कुलना लिल मलाइकत इसजुदू लि आदम फसजदू इल्ला इबलीस अबा वस्तकबरा वकाना मिनल काफिरीन। उसने इनकार किया, यानी सख्ती से इनकार किया, और असल में अंदर से मुतकब्बिर था। फिर इसी तरह से दूसरी मिसाल मुतकब्बिर की, फिरौन। सूरत कसस 38:40, वकाल फिरौन या अय्युहल मलौ मा अलिमतु लकुम मिन इलाहिन गैरी। फिरौन ने कहा, अहले दरबार, मैं तो अपने सिवा तुम्हारे किसी मबूद को नहीं जानता, यानी ओनली मी, मुझे ही मानो। और आगे जाके आता है वस्तकबरा, और उसने तकबर किया। और इस तकबरा और किबरा में क्या फ़र्क है? इसमें टू सीक है, बड़ा ही चाहते हैं, हमें इज्जत दो, हमें प्रोटोकॉल दो, हमारे आगे को सजूद करो। कहा वस्तकबरा हुआ व जुनूदुहु फिल अर्दी बगैर अल हक। तो फिरौन इसकी बदतरीन मिसाल था। फिर इसी तरह इसकी तीसरी मिसाल कारून। इतरा कर चलने वाले को अल्लाह ने ज़मीन में धसा दिया। हदीस में आपको लिखा दूंगी, बुखारी की 5789, अबू हुरैरा रावी हैं। बनी इसराइल में एक शख्स एक जोड़ा पहनकर किब्र व गुरूर में सरमस्त, बालों में कंघी किए हुए अकड़ कर इतराता हुआ जा रहा था। अल्लाह ताला ने इसे ज़मीन में धसा दिया। अब वो क़यामत तक किसी में तड़पता रहेगा या धंसता रहेगा। और ये उसी का जिक्र है, कारून का। फिर इसी तरह जो तकब्बुर करे उसका अंजाम क्या है? तो पहली बात है, ऐसा शख्स क़यामत के दिन अल्लाह ताला उसकी तरफ नज़रे करम नहीं करेगा। मुस्लिम 5457, इब्ने उमर की रिवायत, जो शख्स अपने कपड़े को तकब्बुर यानी मुतकब्बिराना अंदाज में ज़मीन पर घसीटते हुए चलता है, क़यामत के दिन अल्लाह ताला उसकी तरफ नज़रे करम नहीं करेगा। क़यामत के दिन एक आवाज़ लगेगी, कहाँ है तकब्बुर करने वाले, ऐनल मुतकब्बिरून। इब्ने उमर की रिवायत है, रसूलुल्लाह ने फरमाया, क़यामत के दिन अल्लाह ताला आसमानों को लपेटेगा और फिर इन्हें अपने दाएं हाथ में लेकर फरमाएगा, अनल मलिक, मैं बादशाह हूँ। जोर वाले जाबिर किधर हैं? तकबुर करने वाले किधर हैं? इनुल मुतकबिरून। फिर ज़मीन को अपने दाएं हाथ में लेकर फरमाएगा, मैं बादशाह हूँ। जोर वाले जाबिर बादशाह कहाँ हैं? तकबुर वाले कहाँ हैं? सही मुस्लिम 7051। और मुतकबिर का दूसरा बुरा अंजाम, क़यामत के दिन चींटियों की मानिंद छोटे छोटे बनाकर मैदान हशर में लाए जाएंगे। इब्ने अमर की रिवायत है, अब्दुल्ला बिन अमर, तिरमिजी 2492, क़यामत के दिन मुतकबिर लोग छोटी छोटी चींटियों की मानिंद हशर में लाए जाएंगे। इनको जिल्लत मुर्दों की सूरत में ढांपेगी, हर जगह से जहन्नुम के कैद खाने की तरह, जिसका नाम बोलस है। बोलस यानी बा वाओ लाम सीन, ये वादी का नाम है, कैद खाना जहन्नुम का। इसमें हंकाए जाएंगे, आतिशों की आग इनको उबालेगी और जोश में लाएगी, और ओसारा पिलाए जाएंगे। पूछा ओसारा क्या है? फरमाया दोजखियों का धोवन, जख्मों के ऊपर से जो गंदगी निकलती है, और इसे तीनतुल खबाल भी कहते हैं। तिरमिजी की रिवायत है 2492। फिर इसी तरह दोजख जब बारों पे मुसल्लत कर दी गई, तिरमिजी की रिवायत है 2574, दोजख में से एक गर्दन निकलेगी जिसके दो कान होंगे। इमेजिनेशन से सोचे, देखे, इमेजिनेट करें इसको। कान होंगे दो सुनते हुए, दो आंखें होंगी देखती हुई, और एक जुबान होगी बोलती हुई, और वो ये कहेगी, मैं तीन लोगों पर मुसल्लत की गई हूँ। तीन पे अल्लाह ने मुझे कह लीजिए असाइन कर दिया। नंबर एक जब्बार अनीद, अनीद वही जो इनाद रखने वाला, बुग़्ज़ कीना, जब्बार जबर करने वाला, और मुशरिक पर और मुसव्विरों पर, यानी जो हाथ से जानदार मखलूक की तस्वीरें बनाते थे। तिरमिजी की रिवायत है 2574। और तकब्बुर इंसान को जहन्नुम में डलवाएगा, जहन्नुम में डलवाएगा तकब्बुर। अहमद की रिवायत है 215 जिल 2, जिसके दिल में राई के दाने के बराबर भी किब्र होगा, अल्लाह ताला इसको ऊंधे मुंह जहन्नुम में डाल देगा। और आपने फरमाया क्या मैं तुम्हें जन्नत वालों की खबर ना दूं। साहबा ने कहा जी हाँ ज़रूर दीजिए। आपने फरमाया, आप ज़रा सोचिए ना कि अल्लाह के नबी के कहने का अंदाज़ कितना प्रोवोकिंग था। कैसे आप लोगों को इस चीज़ की रग़बत दिलाते थे कि बात सुनो। फिर आपने फरमाया हर कमज़ोर आदमी जिसे कमज़ोर समझा जाता है, अगर वो अल्लाह ताला पर कसम खा ले तो अल्लाह ताला इसकी कसम पूरी कर देंगे। फिर आपने फरमाया क्या मैं तुम्हें दोजख वालों की खबर ना दूं। साहबा ने अर्ज़ किया जी हाँ ज़रूर फरमाइए। फरमाया अब दोजख में कौन जाएंगे, चार लफ्ज़ लिख लें, हर जाहिल, अक्खड़ मिजाज, तकब्बुर करने वाला दोस्ती है। तीन खूबियाँ, जाहिल, अक्खड़ मिजाज, तकब्बुर करने वाला। ये मुस्लिम की रिवायत है 7187। और इसी तरह से सही मुस्लिम 296 में एक रिवायत है जिसमें तीन लोगों से अल्लाह क़यामत के दिन बात नहीं करेंगे और ना उनको पाक साफ़ करेंगे, ना उनकी तरफ रहमत की नज़र से देखेंगे, और उनके लिए दर्दनाक अज़ाब है। नंबर एक, बूढ़ा जानी, झूठा बादशाह, और मुफलिस, तकब्बुर करने वाला, यानी तकब्बुर भी किया तो बग़ैर वजह के किया। है क्या जिस पे बड़ाई बंद का दावा करते हैं। और ख़ास तौर में जहन्नुम में तकब्बुर करने वालों के लिए ख़ास जगह होगी। अबू हुरैरा की रिवायत है जन्नत दोजख ने अपने रब के हजूर झगड़ा किया। जन्नत ने कहा रब क्या हाल है कि मुझ में कमज़ोर और गिरे पड़े ही लोग दाखिल होंगे। और दोजख ने कहा मुझ में तो दाखिले के लिए मुतकब्बिरों को ख़ास कर दिया गया, यानी तकब्बुर वालों के जहन्नुम में जाने के ज़्यादा मौके होंगे। इस पर अल्लाह ताला ने जन्नत से कहा कि तू मेरी रहमत है और जहन्नुम से कहा तू मेरा अजाब है। तवील रिवायत है जिसका खुलासा यही है। सूरह आराफ 56 भी ले लीजिए और बुखारी 7449। तो बात का खुलासा क्या निकला, ना खुद को बड़ा समझिए ना बड़ा बनिए। अल्लाह का नाम अल मुतकब्बिर है और उसको सजता है। देखिए कोई बंदा एक चीज़ पहनता है उसको सजती है, सजना समझते हैं ना, इट सूट्स हेम और हर। दूसरा वो चीज़ पहन ले उसको ज़रा भी नहीं सजेगी। तकब्बुर सिर्फ और सिर्फ अल्लाह को सजता है। बल्कि जब तकब्बुर का लफ्ज़ अल्लाह के लिए आता है ना तो खूबसूरत मानी होंगे। आप अल्लाह के नाम की सुनिए तफसीर अलमुतकब्बिर की, मुझे खुद भी वही पढ़ा के समझ आया था कि तकब्बुर होती क्या चीज़। अल्लाह को सजता है, जैसे बड़ा बंदा बहुत छोटी हरकतें करे तो अजीब लगता है ना, या बहुत बड़े बंदा आप किसी जगह जाए शादी और दुल्हन ही बिल्कुल फटे पुराने कपड़ों में बैठी होगी तो ऑकवर्ड लगेगा ना। बस ये समझे अल्लाह की शान को सूट करता है कि वो तकब्बुर करे और हमें सजदा नहीं है। चंद आयतें नोट कर लीजिए। सूरत मोमिन 60, इन्नल्लज़ीना यस्तकबिरून अन इबादती, बेशक जो लोग तकब्बुर में मुबतला होकर मेरी इबादत से मुंह मोड़ते हैं अनकरीब वो जहन्नुम में जाएंगे। दूसरी दलील सूरत ज़ुमर 72 की, लतखुलु अबवाब जहन्नम खालिदीन फ़ीहा फ़बीसा मस्वल मुतकब्बिरीन, तर्जुमा आप ख़ुद लिखिएगा। और इसके बाद सही बुखारी की रिवायत 3485, इब्ने उमर से बेसिकली थोड़ा सा फ़र्क है इसलिए बोल देती हूँ, कहा एक शख्स तकब्बुर की वजह से अपना तहबन ज़मीन पर घसीटता हुआ जा रहा था कि इसे ज़मीन में धंसा दिया गया और अब वो क़यामत तक रोज़ ज़मीन में धंसता रहेगा। और इसी तरह से खुद पसंदी की वजह से एक शख्स ज़मीन में धंसा दिया जाएगा। और ये हदीस आपने कई दफ़ा पढ़ी है कि जिसके दिल में एक ज़र्रा बराबर किब्र होगा, ला यदखुलुल जन्नता मन काना फी कल्बिही मिसक़ाल ज़र्रतिन मिन किब्र, किब्र नहीं लाना अपने दिल में इंशाल्लाह। तो अल्लाह ताला ऐसे बंदे से आपको मुझे हमें बचाए कि जिनके दिल में बड़ाई हो, जो अपने आप को बड़ा समझने वाले हों। और कॉन्सेप्ट क्लियर है आपका भी, तकब्बुर हक को झुटलाना भी। हमारे यहाँ तकब्बुर से अमूमन गर्दन अकड़ी हुई और बड़ा एक ऐसे आता है। एक छोटी सी बात ज़रूर करूँगी, कुछ कपड़े होते ही ऐसे हैं कि जिनको पहनकर फीलिंग आने लगती है कि आपके अंदर बड़ाई है, ऐसे कपड़ों से जान छुड़ा ले। आप ये सब कुछ जन्नत में पहनेंगे, आगे जाकर अपने मामले को दुरुस्त करिएगा। क्योंकि आप देखिए कि जो हमारा गेटअप होता है ना, ये हमारे कामों में बहुत ज़्यादा मुआविन या फिर रुकावट होता है। जब बंदा खुद को बड़ा समझता है ना तो फिर एक काम ज़रूर होता है उसे, चाहे ना चाहे, और वो जुल्म है। तरतीब समझ लें, जब आप खुद को बड़ा समझेंगे तो आप अपने आप को इतना बड़ा जो समझेंगे तो फिर दूसरों पे तो जुल्म करेंगे। क्या सोचकर कि इनके साथ ये करना चाहिए क्योंकि हम बड़े हैं, मैं बड़ी हूँ, मेरे पास ये इख्तियार है, मेरे पास ये है, تو ظلم قیامت کے دن اندھیروں کا ذریعہ ہوگا. ان ظلم ظلمات یوم القیامہ, ظلم قیامت کے دن اندھیروں کا ذریعہ ہوگا. اور ظلم عربی زبان میں کہتے ہیں ودن شیون فی غیری محلی ہی, کسی چیز کو اس کی غیر مناسب جگہ پہ رکھنا. مثلا یہ گلاس ہے, اس کو یہاں رکھنا چاہیے نا, مناسب جگہ ہے, لیکن اگر اس کو یہاں رکھ دیا جائے, ادھر رکھے, ہلکا سا ارتعاش ہوگا نا تو یہ گلاس گرے گا, اور اس کو میں بالکل یہاں رکھ لوں اور میرا اپنا ہی ہاتھ لگے تو گرے, تو یہ اس گلاس کے ساتھ ظلم ہوگا. دنیا میں سب سے بڑا ظلم کیا ہے؟ ان الشرک لظلم عظیم, بے شک شرک ظلم عظیم ہے. وجہ, آپ اللہ کی جگہ پہ کسی اور کو رکھ دیتے ہیں, اللہ تعالیٰ کے ساتھ جو معاملہ ہونا تھا وہ کسی اور کے ساتھ معاملہ کرنے لگ جاتے ہیں. اور اسی طرح سے آپ دیکھیے کہ آپ جب کسی کو اس کا حق نہیں دیتے نا, تو آپ اس پر ظلم کرتے ہیں. بذات خود اللہ کا تو ہم پر بھی اختیار ہے, تو کہاں ہم پھر کوئی چیز اللہ کی اٹھا کر کسی دوسرے کو دے دیں. پھر اسی طرح سے اللہ کا فیصلہ کیا ہے؟ نمبر ایک, اللہ ظلم کرنے والوں کو ہدایت نہیں دے گا. آل عمران 86, واللہ لا یہدی القوم الظالمین. دوسرا فیصلہ اللہ کا, ظلم کرنے والوں پر اللہ کی لعنت ہے. دلیل ہود 18, الا لعنت اللہ علی الظالمین, ترجمہ آپ خود کیجئے. تیسرا فیصلہ اللہ کا, ظلم کرنے والوں سے محبت نہیں کرتا اللہ. آل عمران 57, واللہ لا یحب الظالمین, اللہ ظالموں سے محبت نہیں کرتا. چوتھا فیصلہ اللہ کا, یا پانچواں ہوگا, فورتھ, چوتھا فیصلہ اللہ کا ظلم والوں کے ساتھ کیا ہے؟ کہ وہ ہمیشہ رہنے والے عذاب میں رہیں گے. شورہ 45, الا ان الظالمین فی عذاب مقیم. اور اگلا فیصلہ اللہ کا سورت مومن 18 میں, مال الظالمین من حمیم ولا شفیع یطاع, ظالموں کے لیے نہ تو کوئی دلی دوست ہوگا اور نہ کوئی سفارشی جس کی بات مانی جائے. اور اگلی بات یاد رکھیے کہ ظلم حرام ہے, جیسے شراب حرام ہے, جیسے خنزیر حرام ہے. کیسے؟ ابی ذر کی روایت ہے مسلم 6575, اور اللہ کے نبی کہتے ہیں میں اپنے رب سے یہ روایت نقل کرتا ہوں, یعنی حدیث قدسی, انی حرمت علی نفس الظلم ولا عبادی فلا تظالمو, میں نے اپنے نفس پر ظلم کو حرام کیا اور اپنے بندوں پر بھی, تو تم ایک دوسرے پر ظلم نہ کرو, ضرورت نہیں ہے. اسی طرح سے ایک اور ظلم کی کیفیت دیکھیے, صحیح مسلم کی روایت ہے 6666, چار دفعہ 6 ہے, ابو ہریرہ راوی ہیں, کہتے ہیں کہ ابو القاسم نے فرمایا صلی اللہ علیہ وسلم, جو کہ اپنے بھائی کی طرف لوہے سے اشارہ کرے تو بے شک فرشتے اس پر لعنت کرتے رہتے ہیں یہاں تک کہ وہ اس سے باز آ جائے اگرچہ وہ اس کا سگا بھائی ہو. یعنی یہ دوسرے بھائی کے ساتھ ظلم ہے کہ آپ اس کی طرف ہتھیار کریں اور وہ خود ہی چل جائے. مراد جائے کہ اپنی ذات سے تکلیف نہیں دینی چاہیے. اور جو میں نے انٹرو میں بات بولی اس کا حوالہ بخاری 2447, عبداللہ بن عمر, الظلم ظلمات یوم القیامہ. پھر اسی طرح سے ایک اور چیز جو ظلم کے ساتھ ہی پیدا ہو جاتی ہے, وہ کیا ہے؟ مظلوم. آپ ظلم کریں گے تو ظالم, جس پہ کریں گے تو وہ مظلوم, اس کے کیا حق ہیں؟ نوٹ کریں, پہلی بات ہے مظلوم کی دعا قبول ہوتی ہے. بخاری کی روایت 2448, اتقی دعوت المظلوم, مظلوم کی بد دعا سے بچو. کیوں؟ فَإِنَّهَا لَيْسَ بَيْنَهَا وَبَيْنَ اللَّهِ حِجَاب, کیونکہ اس کے اور اللہ کے بیچ میں کوئی پردہ نہیں ہوتا. اللہ اکبر کبیرہ. پھر دوسری بات ہے کہ مظلوم کی مدد کرنی چاہیے, ظالم کی بھی کرنی چاہیے. کیسے؟ بخاری 2444, انس راوی ہیں, آپ نے فرمایا انصر اخاک ظالمن او مظلومن, اپنے بھائی کی مدد کرو چاہے وہ ظالم ہو یا مظلوم ہو. تو صحابہ نے کہا کہ مظلوم کی مدد تم کر سکتے ہیں لیکن ظالم کی کیسے کریں؟ تو فرمایا کیا کرو, تاخذ فوق یدی, اس کا ہاتھ پکڑ لو, یعنی اپنی قوت کے ساتھ اس کو روکو. ظلم کیسے ہوتا ہے؟ میں ایک چھوٹی سی مثال اور ایک بڑی مثال دیتی ہوں, آپ کو ان دو کے بیچ میں خود ہی چیزیں ڈیسائیڈ کرنی آسان لگیں گی. حدیث سنیں گے تو آپ کو سمجھ آ جائے گی. بخاری کی روایت ہے 2489, ابن عمر سے روایت ہے, نحن نبی صلی اللہ علیہ وسلم، منع کیا اللہ کے نبی صلی اللہ علیہ وسلم نے کس بات سے؟ اَن يَقْرُنَ الرَّجُلُ بَيْنَ التَّمْرَتَيْنِ جَمِيعًا حَتَّى يَسْتَأْذِنَ أَصْحَابَهُ، کوئی شخص دو دو کھجوریں ایک ساتھ ملا کر مت کھائے یہاں تک کہ اپنے ساتھیوں سے اجازت لے. کیا سمجھے؟ ٹرے میں آپ کے سامنے یہاں کھجوریں پیش کی گئیں، آپ جتنے لوگ ہیں اندازاً اس سے دو چار دس زیادہ ڈال دی کھلانے والے نے، تو آپ ایک کی جگہ دو نہیں لے سکتے. ذرا سا اپنے آپ کو شادی ہالوں کے کھانے کے ٹیبلوں پہ کھڑا کیجئے. چاول تو میں کھاتی نہیں، مجھے شوگر ہے، روٹی کھانی کوئی نہیں کیونکہ اس میں کاربن. یہ کباب 7-8-10 دے دو مجھے، چٹنی کباب پہاڑ لگا کر اوپر تھوڑا سا گھاس پھیلا لیتے ہیں، سیلڈ کا لگے لوگوں کو سیلڈ ہی ہے، اندر بنیادیں بڑی مضبوط ہیں، یہ جائز نہیں ہے. آپ کو خود بھی دیکھ کے لگے گا کہ مہمان کے لیے کس طرح کسی نے میزبان نے کیا. اگر اب 10 لوگوں کے کباب آپ ڈال گئے تو 10 بیچارے آخر میں وہ کباب پر بوٹیاں ڈھونڈیں گے نا. اور آپ یہ جو ہمارے ہاں کھانا سنتے بھاگ لگتی ہے نا، اس کی وجہ یہ ہے. اگر ہر ایک کو پتا ہے کہ میرے حصے کا کباب محفوظ ہے تو پھر اتنی مشکل بھی نہ ہو، اور سلیکشن اس وقت ہو رہی ہوتی ہے کیا لینا کیسے لینا. منع ہے، جتنے جتنوں کا حصہ رکھا ہوا ہے پر ہیڈ سسٹم ہے تو اس کو اس طرح کنٹرول کیجئے. پھر اسی طرح سے اگلی چیز دیکھیے جو اس سے بدترین کی کہہ لیجئے، بخاری کی روایت ہے 3196، آپ نے فرمایا جس کسی نے زمین میں سے کچھ بھی ناحق لے لیا تو قیامت کے دن اسے 7 زمینوں تک دھسایا جائے گا. آپ کہتے ہیں زمین کے نیچے 7 زمینیں ہیں. اب یہ باؤنڈری بن رہی تھی ہمارے اور آر سی ایم کے بیچ میں، اور ہم نے 1 فٹ جگہ ان کی زیادہ لے کر اپنی دیوار ذرا پیچھے کھینچ دی، تو ان کی 1 فٹ زمین یہ نہیں، 7 فٹ نیچے کے بھی آگے، اور قیامت کے دن گلے میں ڈال کر پیش کیے جائیں گے، پہنو اس کو. سوچئے ذرا، جائیدادوں اور ورثوں کے معاملے میں اللہ سے ڈری ہے، یہ قیامت کے دن گلے میں پلاٹ پہن پہن کے پھرنے پڑیں گے نا تو روئیں گے، جان نکل جائے گی اس وقت. اور یہ ظلم کوئی غیر نہیں کرتا، اور جو ظلم ہمارے اپنے ملکوں میں لوگ کرتے ہیں، 4-4 فٹ گلی باہر سے اپنے گھروں میں ڈالی ہوئی ہے، گلی میں گاڑی نہیں مڑتی. آپ نے اتنی بڑی گاڑی لے کر کرنا کیا؟ کسی نے کہا کہ شادی تھی تو جیسے وہ کیا اس کو گاڑی کو بولتے ہیں، لیموزین، ماشاءاللہ کیسا پیارا نام ہے، سنڈی کی طرح کی گاڑی، لیموزین ہائر کر لی، بعد میں وہ آ کے گاڑی جو ہے وہ گلی میں پھنس گئی، پولیس کو بلا کے پتہ نہیں کس کو بلا کے نکالنی پڑی. تو جتنی چادر اتنے پاؤں، گاڑیاں نہیں مڑتی اور گھر آپ نے بڑے بڑے بنا لیے. تو بہرحال یہ ہے کہ اس معاملے میں ڈرنا چاہیے. پھر اس کے بعد بخاری کی روایت 6534، ابو ہریرہ سے، یہ آپ کے بھی لیے ہے اور میرے بھی لیے ہے. اللہ کے نبی نے فرمایا جس نے اپنے کسی بھائی پر ظلم کیا ہو، آف کورس بھائی یا بہن، تو اسے چاہیے کہ اسے دنیا میں معاف کروا لے، کیونکہ وہاں درہم و دینار نہ ہوں گے. پہلے اس کے بھائی کے لیے اس کی نیکیوں میں سے حق دلایا جائے گا، اور اگر اس کے پاس نیکیاں نہ ہوں گی تو اس کے بھائی مظلوم کی برائیاں اس پر ڈال دی جائیں گی. سوچیے تو صحیح، ذرا ایک سیکنڈ کے لیے سوچے. اس کو کہتے ہیں کہ گناہ بے لذت، دوسرے کے گناہ آپ کے کندھوں پہ ڈل گئے، کریں کیا؟ بیسٹ وے کسی پہ ظلم کرنے سے خود کو روکنے کا، اپنی زبان اور اپنے ہاتھ کو قابو میں رکھیں. سب سے زیادہ ان دو چیزوں کے ساتھ ظلم ہوتا ہے. بخاری کی روایت ہے کتاب الایمان 11:11، ابی موسیٰ الاشعری سے، آپ نے فرمایا، پوچھا گیا کہ اللہ کے نبی سب سے اچھا اسلام کس کا ہے؟ فرمایا من سلیم المسلمون من لسانہ و یدہ، جس کی زبان اور ہاتھ سے دوسرے مسلمان سلامت رہیں. اور اسی طرح سے یاد رکھیے، حاکم وقت کے پاس مقدمے لائے جاتے ہیں، آپ ایک اچھا سٹرانگ وکیل کر لیں حالانکہ آپ حق پہ نہیں ہیں، کیا ہوگا اس کا نتیجہ؟ سن لیجئے بخاری کی روایت 6967، ام سلمہ سے روایت ہے، اللہ کے نبی نے فرمایا میں تمہارے ہی جیسا انسان ہوں، اور بعض اوقات جب تم باہمی جھگڑا لاتے ہو تو ممکن ہے تم میں سے بعض اپنے فریق مخالف کے مقابلے میں اپنا مقدمہ پیش کرنے میں زیادہ چالاکی سے بولنے والے ہوں، اور اس طرح میں اس کے مطابق فیصلہ کر دوں. جو میں تم سے سنتا ہوں، پس جس شخص کے لیے بھی اس کے بھائی کے حق میں किसी चीज़ का फैसला कर दूं तो वो इसे ना ले, क्योंकि इस तरह मैं इसे जहन्नुम का एक टुकड़ा देता हूँ। अल्लाह के नबी नबी थे, इसके बावजूद आपको नहीं पता था कि जो आके मदई बना है वो सच्चा है कि झूठा है। तो क्या पता चला कि झूठे मुकदमे जीत भी जाएं आप तो भी हारेंगे। और टू बी अ लॉयर होना, लॉयर होना या लायर होना, दोनों का आप देख लीजिए कितना क्लोज है। मत लीजिए ऐसा मुकदमा कि जिसकी वजह से आप दूसरों की दुनिया बनाते बनाते अपनी आखिरत गंवा दें। तो अल्लाह से ये दुआ कीजिए कि अल्लाह ताला हमें जुल्म से महफूज रखे और चीज़ों को उनकी जगह दीजिए। फिर देखिए, लोगों पे भी जुल्म है। अब जो आपने कहा किसी चीज़ को बेमौका या बेमहल रखना, इंसान है, माँ बाप पे जुल्म है, आप उनको हक नहीं दे रहे, बीवी पे जुल्म है, आप उनके हकूक नहीं दे रहे, हर मामले में ये चीज़ जो है मौजूद है। और दूसरी बात ये कि आपने किसी का माल देना, कर्ज लिया आपने, नहीं दे रहे, टाल मटोल कर रहे हैं, ये भी जुल्म है। बुखारी की रिवायत है 2287, कर्ज अदा करने में मालदार की तरफ से टालम मटोल करना जुल्म है। अगर तुम में से किसी का कर्ज किसी मालदार पर हवाला दिया जाए तो इसे कबूल करे, नहीं करना चाहिए ऐसा मामला। इसी तरह हजरत अबू बकर ने अल्लाह के नबी से कहा कि मुझे कोई ऐसी दुआ सिखाइए जिसे मैं नमाज में पढ़ा करूं। तो आपने फिर उनको वो दुआ सिखाई थी जो आप में से बहुत सारों को आती होगी। कौन सी है भला? अल्लाहुम्मा इन्नी जलम तो नफसी जुल्मन कसीरा, यानी जुल्म से बचने के लिए दुआ करनी चाहिए कि अल्लाह मैं दूसरों पे भी जुल्म ना करूं। तवील रिवायत है, बुखारी की रिवायत है 7388, और बहुत सारे हवाले भी हैं मुस्लिम समेत। तो अल्लाह से दुआ करते हैं कि अल्लाह ताला हमें हर किस्म के जुल्म से बचाए। हज़रत अली का एक कॉल मुझे बहुत अच्छा लगता है, कहते हैं कि क़यामत के दिन मैं मज़लूम बनकर आऊं, ये मुझे गवारा है, लेकिन मैं ये नहीं चाहूँगा कि मैं जालिम बनकर आऊँ। तो मेरा लिए मज़लूम को बहुत सुकून और तसल्ली मिलेगी इस बात से कि अल्लाह का शुक्र है मुझ पे जुल्म हो रहा है ना, मैं तो नहीं किसी पे कर रही। तो ये जो शुरू में हम एग्जांपल ले रहे थे उसके हिसाब से भी यही बेहतर है। फिर इसी तरह एक बहुत बड़ी चीज़ जुल्म करने वालों के लिए, उनको इमामत के मनसब पे नहीं रखा जाएगा। दलील किसी को याद आई है? खुद ही से सोचे। सूरह बकरा 1-4, इब्राहिम को अल्लाह ने क्या कहा? वज़िबतला इब्राहीम रब्बुहू बिकलिमातिन फतम्महुन। जब भी इब्राहिम को अल्लाह ने कुछ बातों में आजमाया तो वो बुरे हो गए। काला इन्नी जाइलुका लिन्नासी इमामा, अल्लाह ताला ने कहा मैं आपको आप लोगों में इमाम बनाऊंगा। काला व मिन ज़ुर्रियती, क्या अल्लाह ताला मेरी औलाद के साथ भी ये वादा है? काला ला यनालू अहदिज़्ज़ालिमीन, ज़ालिमों के मतलब मेरा अहद नहीं है। और एक बात याद रखिए कि ज़ालिम को दुनिया में थोड़ी सी मोहलत ज़रूर मिलती है, असल में होती है ढील के बच जाए, नहीं बचेगा तो ज़्यादा पकड़ होगी। बुखारी 4686, अल्लाह ताला जालिम को चंद रोज़ दुनिया में मोहलत देता है, लेकिन जब पकड़ता है तो फिर उसे नहीं छोड़ता। और उसके बाद अल्लाह के नबी ने यह आयत तिलावत की कि तेरे परवरदिगार की पकड़ ऐसी होती है, वकज़ालिक बतशु रब्बिक, तेरे रब की पकड़ ही ऐसी है जब वो बस्ती वालों को पकड़ता है जब वो अपने ऊपर जुल्म करते हैं, और बेशक उनकी पकड़ बड़ी तकलीफ़ देने वाली और बड़ी सख्त चीज़ है। तो जुल्म का नतीजा हमेशा बर्बादी की सूरत में आता है। अल्लाह ताला कहते हैं हमने इन पर जुल्म नहीं किया। वमा ज़लमून वलाकिन कानू अनफुज़हुम यज़लिमून, अपने ऊपर ही जुल्म किया। अगर आदम अलैहिस्सलाम से भी भूल हुई और जन्नत में ऐसे दरख्त का फल चख लिया तो ये अल्लाह ने उन पर जुल्म नहीं किया था। और ये आयतें जो थी सूरह हूद 101-102, अल्लाह ताला आपको मुझे बचा कर रखे ऐसी चीज़ों पर। सवाल पैदा होता है कि कुछ लोग हैं नेक लेकिन दूसरों पे हो गया जुल्म, अब क्या होगा, जन्नत में जाएंगे कि नहीं? तो बुखारी 2440 अबू सईद अल-खुदरी से कहा, मतलब जब मोमिनों को दोजख से निजात मिल जाएगी तो उन्हें एक पुल पर जो जन्नत और दोजख के दरमियान होगा वहाँ रोक लिया जाएगा, और वहाँ मजालिम के बदले दिलाए जाएंगे जो दुनिया में एक दूसरे पे करते थे। फिर जब पाक साफ हो जाएंगे तो जन्नत में दाखिले की इजाज़त दी जाएगी। इस ज़ात की कसम जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, इन में से हर शख्स अपने जन्नत के घर को अपने दुनिया के घर से भी ज़्यादा बेहतर तौर पर पहचानेगा। قنطرہ پہ جا کر یہ سارے ظلم ستم ختم ہونے، حتیٰ کہ بغیر سینگ والی بکری اور سینگ والی بکری کا بھی مقابلہ ہوگا، اور جس پہ ظلم جس نے کیا ہوگا اس کو اس سے دلوایا جائے گا، اور اس کے بعد پھر اس کو واپس پہنچا دیا جائے گا. اور ظلم کرنے والوں کو جہنم کے سوا کوئی اور راستہ قیامت کے دن نہیں دکھایا جائے گا. ان الذین کفروا وصدوا عن سبیل اللہ قد ضلوا ضلالا بعیدا. تو اللہ نہ کرے کہ ہم بھی ایک ہی رستے کی طرف ڈائریکٹ کیے جائیں اور وہ جہنم کا ہو. یہ سورۃ نساء 167-169 ہے. اور بخل ایک بہت بڑی چیز ہوتی ہے جو ظلم کے نتیجے میں پیدا ہوتی ہے. اللہ تعالیٰ آپ کو مجھے بچائے. آخری بات، ایمان کو ظلم کے ساتھ آلودہ نہ کرو، امن ملے گا. سورۃ الانعام 82، الذین آمنوا ولم یلبسوا ایمانہم بظلم اولئک لہم الامن وہم مہتدون. حقیقت میں تو امن انہی کے لیے ہے اور وہ راہ راست پر ہیں جنہوں نے اپنے ایمان کو ظلم کے ساتھ آلودہ نہیں کیا. تو اللہ تعالیٰ آپ کو مجھے ظلم سے بچا کے رکھے. ایک حدیث ترمذی کی آپ کو میں لکھا دیتی ہوں، آپ نوٹ کر لیجئے. 3427 ام سلمہ سے یہ روایت ہے، کہتی ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جب گھر سے باہر نکلتے تو یہ دعا پڑھتے، بسم اللہ توکلت علی اللہ، بس اتنے لفظ کر کے پھر آپ کہتے، اللہم انا نعوذ بکا من ان نزل او نزل او نظلم او نظلم او نجہل او یجہل علینا. الفاظ فرق ہیں، یہ سب کی طرف سے جو پہلے آپ کو بتا رہی تھی وہ آپ کی طرف سے ہوگی. مطلب کیا ہے کہ اللہ آپ کے نام سے گھر سے نکلتا ہوں آپ کے بھروسے پہ، اے اللہ میں پناہ مانگتا ہوں تجھ سے کہ پھسل جاؤں یا راہ بھول جاؤں یا ظلم کروں کسی پر یا جہالت کروں یا کسی سے یا مجھ پر جہالت برتی جائے. تو بہت ہی خوبصورت دعا ہے، دعاؤں کا ساتھ لیجئے، انشاءاللہ اللہ تعالیٰ آپ کے لیے آسانیاں کرے گا. اس کا ریفرنس نوٹ کر لیں، ترمذی 3427. ٹھیک ہے.